أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، والصلاة والسلام على حبيب إله العالمين أبي القاسم محمد وآله الطيبين الطاهرين، سيما للإمام المنتظر والحجة الثاني أشر الله ثم أجل له الفرج. أما بعد، فقد قال الله عز وجل في كتابه المبين، بسم الله الرحمن الرحيم: هو الذي خلق من الماء بشرا فجعله نسبا وصهرا، وقال: مرج البحرين يلتقيان بينهما برزخ لا يبغيان، فبأي آلاء ربكما تكذبان، يخرج منهم اللؤلؤ والمرجان. صلوات. برادر محترم نے جب میرے لیے صلوات پڑھوائی تو زیادہ زوردار تھی، اور جو میں آل محمد کے لیے صلوات پڑھوا رہا ہوں، ایک ہی صلوات پڑھواتا ہوں میں مجلس کے خطبے کے فوراً بعد، تو اس انداز سے ادا کریں کہ کم از کم حق صلوات تو سامنے آئے. درود بھیجیں بآواز برادر. من تو حاجی بگویم، تو میرا حاجی بگو، میں ان کی تعریف کروں وہ میری تعریف کر کے چلے گئے. ورکنگ ڈے کی ان تقاریر میں اتنا ٹائم نہیں ہوتا، گرچہ مجلس کے اسٹارٹ کا ٹائم اناؤنس ہوا ہے، مجلس فنش ہونے کا ٹائم اناؤنس نہیں ہوا، لیکن پھر بھی مجھے اس بات کا خیال ہے کہ جو بہت ہی لمیٹڈ سا مجمع، میں لمیٹڈ ان معنوں میں کہہ رہا ہوں کہ 30,000 مائلز کا سفر طے کر کے میں آیا ہوں، اپ اینڈ ڈاؤن، 1,000 میل کے بدلے میں ایک مومن بھی شاید نہ ہو، لیس دین 30 جی، اور میرے لیے اس کا کوئی فرق نہیں پڑتا، لیکن جو لوگ آ گئے ہیں ان کو پنشمنٹ کیوں ملے؟ ٹائم کے اندر اپنی بات کو مکمل کرنا ہے، ورکنگ ڈیز کے اندر کوشش کروں گا کہ 45 منٹ. اور اس کی وجہ سے میں اپنے نارمل اسٹائل سے ذرا ہٹ کے بات کروں گا. میرا نارمل اسٹائل، ایک تو اسپیڈ بہت تیز ہوتی ہے، اور ویسٹرن کنٹریز میں غلط انگلش کے دو دو تین تین لفظ بھی میں استعمال کر دیتا ہوں، لیکن چونکہ ٹائم نہیں ہے اس لیے میں غلط انگلش کو چھوڑتا ہوں، صحیح اردو میں بات کرتا ہوں. ماہ مبارک شعبان، ہمارے پاس ایک حدیث ہے جس کے اندر تین یہ جو کنزیکیٹو منتھس ہیں ان کی فضیلت بتائی گئی. پیغمبر کا یہ فرمان ہے کہ رمضان یا شہر رمضان اللہ کا مہینہ ہے، شعبان میرا مہینہ ہے، رجب میرے اہل بیت اور میری آل کا مہینہ. تو اس شعبان کے مہینے کو اللہ کے رسول نے اپنا مہینہ ڈکلیئر کیا، اور پھر ایک جملہ بھی ارشاد فرمایا کہ ماہ رمضان کی فضیلت باقی مہینوں پر وہی ہے جو اللہ کی فضیلت تمام کائنات پر، شعبان کی فضیلت باقی مہینوں پر ایسی ہی ہے جیسے میری فضیلت سارے انسانوں پر، اور ماہ مبارک رجب، بس حدیث کو آپ کمپلیٹ کر لیجیے. تو ماہ مبارک شعبان اسلامک کیلنڈر کا اونلی منتھ ہے جس کے اندر غم کی کوئی تاریخ نہیں اور خوشی کی اتنی تاریخیں. آل دو ربیع الثانی جو اسلامک کیلنڈر کا فورتھ منتھ ہے، اس میں بھی غم کی کوئی تاریخ نہیں، مگر خوشی کی بھی صرف ایک تاریخ. ماہ مبارک شعبان، اس میں شہادت کی یا غم کی یا عزا کی کوئی تاریخ نہیں، اور خوشی کی اتنی ساری تاریخیں ہیں کہ پڑھنے والا بھی پریشان ہو جاتا ہے اور آرگنائزر بھی پریشان ہو جاتے ہیں کہ اتنے لمیٹڈ ٹائم میں اتنے سارے جشن کس طرح سے رکھے جائیں. ہندوستان کے کچھ علاقوں میں پتہ نہیں کیوں شعبان کے مہینے میں شادیاں نہیں کی جاتی، اور اس علاقے کے کافی مومنین مجھے اس مجمع میں نظر آ رہے ہیں. پتہ نہیں کیوں اس مہینے کو شادی کے حوالے سے بہت برا مہینہ سمجھا جاتا ہے، اور یہی میری آج کی اسپیچ کا ٹاپک ہے. کیونکہ اس جملے کو یہاں پہ میں انکمپلیٹ چھوڑتا ہوں، ذہن میں رکھیے، कि शाबान के महीने को इंडिया के कुछ इलाकों में शादी के लिए बुरा महीना समझा जाता, पूरे महीने में गम की कोई तारीख नहीं और खुशी की तारीख। जो इसका पहला हाफ है फर्स्ट 15 डेज। अब आपको अच्छी तरह से मालूम है मैं तो सिर्फ इसलिए कि ये 5 दिन कंटिन्यू एक टॉपिक पे बात करना है, तो कौन सा ऐसा टॉपिक सेलेक्ट किया जाए कि ये सारी खुशियां उसमें आ जाए। इसलिए मैं सिर्फ आपको याद दिला रहा हूं कि 3rd of शाबान 3rd इमाम की विलादत की तारीख, 15th of शाबान आखिरी इमाम की विलादत की तारीख। ये तो दो बहुत अहम ये हमारे एतबार से सेलिब्रेशन। इसके अलावा 1st of शाबान जनाबे ज़ैनबे कुबरा की विलादत, और 4th of शाबान बाबुल हवाइज हजरत अब्बास की विलादत, और 5th of शाबान हमारे उस मजलूम इमाम की विलादत की तारीख है कि जिसकी बाकी सारी जिंदगी गम में गुजरी, यानी हमारे चौथे इमाम। और फिर आज की रात शहजादा कासिम इब्ने हसन की विलादत की तारीख है, और फिर इसी में 11th शाबान शहजादा अली अकबर की विलादत की तारीख है। तो जरा देखिए, आका हुसैन, आका जमाने के इमाम, शहजादी जैनब, आका सज्जाद, हजरत अब्बास, हजरत अली अकबर, जनाब कासिम, एक के बाद दूसरे, और ये सारी विलादत की और खुशी की तारीखें हैं। यकीनन हैदराबाद में जनाब जैनब की विलादत की एक और तारीख भी, और यकीनन पाकिस्तान में खसूसन कराची में हजरत अब्बास की विलादत 7 रजब को मनाई जाती। लेकिन अगर आप खुद करबला मोहल्ला के अंदर हजरत अब्बास के रोजे पे खड़े हो तो वहां तो 4th of शाबान विलादत का जश्न है, क्योंकि ज्यादा सही यही तारीख। अब ये तारीखों के मसले को छोड़िए, ये वो पर्सनैलिटीज कि जिनका जिक्र इस 5 दिन की मजाले महाफिल में या स्पीचेस में मुझे करना, और कौन सा ऐसा टॉपिक हो कि इन सब के हालात उसमें कॉमन फैक्टर बन के आ जाए। तो मैं आपके सामने एक सवाल ये रखूं कि ये अहले बैत के खानदान की क्या खसूसियत कि इसमें जो पैदा होने वाला है या तो वो मासूम होता है या इस्मत के इतना करीब होता है कि हमारा दिल तो यही चाहता, हमारा अकीदा तो यही कहता कि इन्हें भी मासूम करार दे दो। भाई जनाब ज़ैनब कुबरा के बारे में क्या ये लफ्ज कि वो मासूमा नहीं थी दिल कबूल करता, या जनाब अब्बास के बारे में कहना क्या ये दिल कबूल करता? अब हम मजबूर हैं कि 14 से ज्यादा मासूम है नहीं, सिर्फ 14 मासूम है, हम इन्हें मासूम नहीं कह सकते टेक्निकली। लेकिन क्या इसका मतलब है कि नऊज़ु बिल्लाह ये खाती हैं, ये गुनाहगार हैं, इनसे जिंदगी में कभी कोई गलती हुई है, कोई गुनाह हुआ? महफूज अनिल खता इसीलिए कहा जाता। तब ये सारी शख्सियतें वो हैं जिनमें जनाब अली अकबर और जनाब कासिम का नाम भी शामिल कर ली। ये अहले बैत के घराने की क्या खसूसियत, अल्लाह ने ये खास ब्लेसिंग इस खानदान को किस तरह से दी कि पैदा होने वाला या हुसैन और इमाम जमाना की तरह का मासूम है, और या फिर इस्मत से इतना करीब है कि जनाब ज़ैनब कुबरा के लिए तो लफ्ज आता भी है कि इस्मत सोरा की मालिक। ये खसूसियत जो उनको मिली आप कहेंगे कि जी हां वो तो एक चूजन फैमिली थी, मगर क्या ये कंप्लीट रिप्लाई? तो यूं तो हम भी चूजन पीपल, अल्लाह ने तमाम कायनात के इंसानों में शियान हैदर कर्रार को चूज किया और इंतखाब किया। खानदान अहले बैत की जिंदगी ये जो हमें ब्लेसिंग नजर आती है कि हर एक ऐसा जगमगाता हुआ सितारा है या सूरज, एक से एक ऐसी शख्सियत के किसको किस पर प्रेफर किया जाए हम फैसला भी नहीं कर सकते। इसका फाउंडेशन स्टोन क्या है, इसके एतबार से इस्लाम हमें प्रैक्टिकल मैसेज क्या देता। और याद रखिए कि अब मैं बहुत सीरियस टॉपिक पे आ गया, खुशहाली की इन रातों का मुख्तसर बयान करने के बाद अब बहुत ही अहम प्रैक्टिकल मैसेज है कि यकीनन हमारे घर में कासिम जैसा शहजादा पैदा नहीं हो सकता, हमारा जवान अली अकबर जैसा नौजवान नहीं बन सकता, लेकिन उनके रास्ते पे चलने वाला, उनको फॉलो करने वाला, उनको रोल मॉडल समझ के जिंदगी गुजारने वाले, उनके गुलाम और कनीजे हमारे घर में पैदा हो सकते हैं। और वो कैसे? और वो ये है कि फैमिली लाइफ और मैरिज के इंस्टीट्यूशन की इंपॉर्टेंस इस्लाम के अंदर, ماہ مبارک شعبان میں میں نے کہا شادیاں نہیں ہوتی، جبکہ یہ وہ مہینہ ہے کہ جس کے حوالے سے سب سے پہلا ہمارے سامنے میسج یہ آ رہا کہ اہل بیت کے گھرانے میں جو ایسی نعمتیں اور برکتیں نازل ہو رہی ہیں، وہ چوزن ہے، اللہ نے روز ازل سے لوح محفوظ پر لکھ دیا، لیکن ظاہری اعتبار سے اس میں شادی کے رشتے کا بہت زیادہ دخل ہے. میری فورتھ اسپیچ جناب عباس کے حوالے سے ہوگی، لیکن چونکہ یہ مجمع صاحبان ایمان کا ہے، ساری زندگی آپ سنتے رہیں کہ جب مولا نے یہ کہا کہ مجھے عباس جیسا بیٹا چاہیے، تو یہ نہیں کہا کہ میں علی ہوں، حیدر کرار ہوں، کائنات کا مولا ہوں، میں جس گھر میں شادی کروں میرا تو بیٹا عباس ہی ہوگا. نہیں، شادی کے یہ رشتے کی اہمیت کہ دونوں پارٹنر، اگر باپ علی جیسا ہو اور ماں ام البنین جیسی ہو تو عباس دنیا کے سامنے آتا، ورنہ میرے مولا کی تو 12 اولادیں ہیں ٹوٹل، یعنی لڑکے اور 16 لڑکیاں. ہر لڑکا یقیناً صاحب فضیلت ہے، لیکن ہر ایک عباس نہیں ہے، ہر لڑکی زینب نہیں، جو ماں کا بھی رول، اور خالی ماں کا نہیں باپ کا بھی. باپ اور ماں کا جو یہ رول بنتا ہے، اسی کو کہتے ہیں اسلام میں فیملی لائف کی امپورٹنس، اور اس میں بھی خاص طور پر میرج. کیوں؟ والدین آپ کا سلیکشن نہیں، جیسے والدین اللہ کو دینا تھے وہ آپ کو دے دیے. اگر آپ کو اپنے والدین یا پیرنٹس پسند نہیں ہیں تو دیئر از نو وے ٹو چینج دیم، کوئی ایسا طریقہ نہیں. جو آج 21st century کا طریقہ ہے کہ باپ کو باپ نہیں مانتے، ماں کو ماں نہیں مانتے، بہرحال یہ اسلام تو نہیں. اچھا ہو باپ کہ برا ہو باپ، آپ کو اس باپ کو باپ ماننا ہے اور ایز اے فادر ایکسپٹ کرنا، اور خالی فادر ڈے پہ اس کو یاد نہیں کرنا ہے، ساری زندگی اس کا حق ادا کرنا. ماں اچھی ہو کہ چاہے بری ہو، وہ ماں ماں ہے، آپ کو اس کا وہ ریسپیکٹ، وہ احترام رکھنا ہے، اس کے اسٹیٹس کو تسلیم کرنا. لیکن جو لائف پارٹنر ایک دوسرے کے ہوتے ہیں، وہ ہمارا سلیکشن ہوتا. ٹھیک ہے، ہمارے یہاں یہ تو کہہ دیا جاتا ہے کہ جو کپلز ہیں یا جوڑے ہیں وہ آسمان پہ بنتے ہیں، مگر اس کے وہ میننگ ہی نہیں ہے 45 منٹ کی اسپیچ میں، جس میں سے 15 منٹ آلریڈی ختم ہو چکے. تقدیر کے مسئلے کو سمجھانا نہیں چاہتا کہ جو اللہ نے لکھ دیا، نہیں، یہ سلیکشن ہمارا، اور یہ سلیکشن ہمیں کرنا، اور اس سلیکشن کے حوالے سے جو ایک بہت ہی شارٹ جملہ کہا جاتا ہے، پہلے وہ میں بتا دوں اور پھر قرآن کی ان دو آیتوں کا ترجمہ تو کروں نا. جو ان 5 speeches کے کامن ٹاپک کے لیے تلاوت کی گئی، ایک جملہ کہ جب کوئی شخص شادی کرتا ہے تو یہ نہ سوچے کہ میں اپنے لیے بیوی ڈھونڈ رہا ہوں، یہ بھی سوچے کہ میں اپنے بچوں کے لیے ماں تلاش کر رہا ہوں. اور جب کسی لڑکی کی شادی ہو تو یہ نہ ہو کہ بچوں کے، اس لڑکی کے لیے شوہر ڈھونڈا جا رہا ہے، نہیں، اس کے بچوں کے لیے باپ ڈھونڈا جا رہا ہے. اپنے باپ کا سلیکشن ہم نہیں کر سکے، اور اپنی ماں کا سلیکشن ہم نہیں کر سکے، تو انشاءاللہ تو ہر مومن اور مومنہ کو اچھا باپ اور اچھی ماں تو ملتے ہیں، خاص طور پر اس سینٹر میں آنے والے اور تمام سینٹرز میں آنے والے، کیونکہ ماں اور باپ اگر خیانت کرتے تو وہ بچے محب اہل بیت نہیں ہوتے. یہ سینٹرز میں اور امام باڑوں میں آنا دلیل اس بات کی کہ اس حوالے سے ماں باپ آپ کو بالکل ٹھیک ملے ہیں، لیکن اگر آپ یہ کہیں کہ وہ پرفیکٹ نہیں ہے جیسے میں چاہتا ہوں، تو وہ آپ کا سلیکشن نہیں. تو اپنے بچوں کو پرفیکٹ باپ دیجئے اور اپنے بچوں کو پرفیکٹ ماں دیجئے، وہ سلیکشن تو آپ کے ہاتھ میں ہے. اور اسلام نے اسی لیے اس کو بہترین عبادتوں میں سے ایک عبادت قرار دیا. ہمارے ساتھ میں امام موسی کاظم علیہ السلام کی وہ مشہور حدیث جو اتنی اتھینٹک ہے کہ حضرت امام خمینی رضوان اللہ علیہ نے اسے چہل حدیث میں نہیں، مرجع کی عام کتابوں کی وہ اہمیت نہیں ہوتی جو اس کے فتووں کی کتاب کی اہمیت ہوتی، جو ان کی بک ہے فتوے کی تحریر الوسیلہ، اس میں یہ حدیث نقل کی ہے نکاح کے مسائل کے شروع کہ روز قیامت یہ اتنی پریشانی کا دن ہوگا کہ انبیاء تک اس دن ڈر رہے ہوں گے اور گھبرا رہے ہوں گے. ہمارے برادر محترم، شاید ہماری ریسپیکٹ، ہمارے انٹروڈکشن میں یہ کہنا بھول گئے، یا انہوں نے रिस्पेक्ट की वजह से नहीं कहा कि ये वो मौलाना है जो कब्र वाले मौलाना और जहन्नम वाले मौलाना भी कहलाते हैं। और खुशहाली के इन जश्न में मौका ना था कि मैं अजाब की कोई बात करूं, लेकिन देखिए एक मौका बन गया। फजीलत की हदीस में सही एक जुमला कि साथ में इमाम की हदीस है कि रोज कयामत जब हर इंसान डर रहा है, घबरा रहा है, कांप रहा है, सूरज सवा नेजे पर है, खौफ की वजह से बदन से इतना पसीना खारिज हो रहा है कि आदमी अपने कान तक अपने पसीने में डूबा हुआ है, तीन आदमी ऐसे जो अर्श इलाही के नीचे बड़े आराम के साथ खड़े हों। अर्श इलाही सेफेस्ट प्लेस है और बहुत ही कंफर्टेबल जगह है कयामत के दिन। अब एक एक चीज की कभी मैं तशरीह करता हूं तो मेरी स्पीच 90 मिनट्स की हो जाती है, जिसका आज मौका नहीं। कहा तीन आदमी ऐसे होंगे और इन तीन आदमियों में जब पहला आदमी टॉप ऑफ द लिस्ट, वो यही है कि जो किसी लड़के और लड़की की शादी के लिए सिंसियरिटी के साथ कोशिश कर रहा, मैच मेकिंग, अच्छा मैच बने। कहा कि एक एक कदम जो ये आदमी चलता है, इसको 70 साल की नमाजों का सवाब मिलता। इस्लाम ने इसको इतनी बड़ी इबादत करार दिया क्योंकि अगर सही मैच मेकिंग हो गई तो अब जो औलाद पैदा होगी और वो नमाजी बनेगी तो उसकी सारी नमाजों का क्रेडिट इस आदमी को भी तो जाएगा। अब ये टॉपिक बहुत ज्यादा फैल रहा है तो मैं इसको शॉर्ट करता हूं कि इस्लाम ने कहा कि ये इंसान की लाइफ का बहुत अहम हिस्सा और यहां पर तुम्हें इस बात का ख्याल करना है कि खुदा ना खास्ता अगर तुम्हें जिंदगी भर अपने वालिदैन से कोई कंप्लेन हुई। अब मसलन ये कंप्लेन भी होती है और ये जीनियन कंप्लेन जिसमें बेटे को या बेटी को तो ये राइट नहीं है कि वो वालिदैन से सवाल करे, लेकिन कयामत के दिन अल्लाह उससे सवाल करेगा। बस बेटे और बेटियां कंप्लेन, बेटियां कंप्लेन करती हैं हम हिजाब करना चाहते हैं, हमारी मां ही राजी नहीं। इस घर को आग लग गई घर के चिराग से, मैं शेरो शायरी का आदमी नहीं, लेकिन चूंकि मुझसे पहले तारुफ में दो तीन शेर पढ़ दिए गए तो एक शेर मुझे भी याद आ गया कि जिस मां की जिम्मेदारी है अपनी बेटी को हिजाब सिखाना, आज वो जमाना है कि खुद मां सबसे पहले रुकावट डालती है, कंप्लेन होती है। क्यों कुफर अस्काबा बरखीजत कुजा मांद मुसलमानी, फारसी का एक ऐसा मुहावरा है जो उर्दू में भी कॉमन, अगर काबे ही से कुफर सामने आने लगे तो फिर इस्लाम कहां से मिलेगा। कितने ही बेटे ऐसे हैं कि जिनकी कंप्लेन ये होती है कि अगर हम दाढ़ी रखना चाहते हैं तो पहला प्रॉब्लम हमारा बाप क्रिएट करता। तब क्योंकि मेरा टॉपिक इस वक्त हुकूक वालिदैन नहीं है, लेकिन कहना यह है कि बेटे और बेटी की यह कंप्लेन तो एक तरह सही कंप्लेन, लेकिन फिर भी उनको यह हक नहीं है कि वो वालिदैन से जाके क्वेश्चनिंग करें या उनको क्रिटिसाइज करें। लेकिन अपने आप को ऐसा बनाना है कि आपका बेटा यह कंप्लेन आपसे ना करे, आपकी बेटी यह कंप्लेन आपसे ना करे, और यह उसी वक्त पॉसिबल हो कि जब शौहर जितना दीनदार है बीवी भी इतनी ही अच्छी हो, बीवी जितनी अच्छी है शौहर भी इतना ही दीनदार। और यही वजह है कि कुरान करीम ने पहली आयत हुवल्लज़ी खलक़ मिनल माए बशरम फजअलहू नसबम वसहर, कुरान करीम ने जहां अल्लाह की एक नेमत बताई तो दो चीजों को बिल्कुल बराबर से बताया। तर्जमा यह है कि अल्लाह वो है जिसने पानी से बशर को पैदा किया, फिर उसके लिए नसब यानी खून का ब्लड रिलेशन बनाया। पूरी वेस्टर्न कंट्रीज का सिस्टम एक जैसा, इसलिए मुझे यकीन सा कि जब इंग्लैंड और ऑस्ट्रेलिया में है तो यहां भी होता होगा कि हमारे यहां प्राइमरी क्लास के बच्चों को अपना फैमिली ट्री बनाना एक असाइनमेंट दिया जाता है। तो ये जो फैमिली ट्री बनता है ये ज्यादातर खूनी रिश्ते से बनता। खुदा ने कहा ये हमारी एक ब्लेसिंग है, हमारा एक एहसान है कि हमने तुम्हें वो रिश्तेदार अता किए, बाप है, भाई है, चचा है, मामू है। बात तो आज टॉप इतना टाइम नहीं है, वरना ये लिस्ट गिनाकर ही मैं 10 मिनट आपके ले सकता हूं, लेकिन मैं आपका टाइम वेस्ट करने नहीं आया। चलें ये तो ठीक है, अल्लाह ने खूनी रिश्ते बनाए। अब तक की मेरी गुफ्तगू भी ये कि हमारा च्वाइस नहीं था, लेकिन नसबम व सहरा बिल्कुल बराबर सही आयत आई जिसकी वजह से गलत फहमी हो गई। آیت کا ترجمہ کیا اور وہ اللہ ہے جس نے تمہارے لیے شادی کے رشتے قرار دیے. بالکل برابر نسبم و سہرا دونوں رشتے اللہ نے تمہارے لیے بنائے. اللہ کے لیے پوسیبل تھا کہ اس طرح سے انسان کو کریٹ کرتا کہ ایک ہی انسان ہوتا, میل فیمیل اس میں ہوتے ہی نہیں, اور اس سے بھی نسل آگے بڑھ سکتی. کچھ ہیں ایسے جاندار کہ جن میں نہیں. اللہ کہہ رہا ہمارا احسان, سہرا ہم نے تمہارے لیے شادی کے رشتے بھی بنا. یہ ہماری ایک نعمت, یہ ہماری ایک قدرت. اور یہاں پہ ایک بات میں بتا دوں کہ اس آیت کے دو میننگ. قرآن کی بہت کم آیتیں ہیں جس کا اونلی ون میننگ ہوتی, ایک سے زیادہ. امام نے کہا 70-70 انٹرپریٹیشن ہو سکتے. ایک تو یہ سارے عام انسانوں کے لیے بھی بات ہو سکتی کہ ہمارے خون کے رشتے بھی اللہ نے بنائے, ہمارے لیے لائف پارٹنر بھی اللہ نے کریٹ کیا. اس کا وہ مطلب نہیں ہے جو لوگ لیتے ہیں کہ جوڑے آسمان پہ بنے. کہا نہیں, میل کے ساتھ فیمیل, فیمیل کے ساتھ میل بھی اللہ ہی نے پیدا کیا. یہاں پر ایک بہت ہی انٹرسٹنگ جملہ کہہ دوں, انٹرسٹنگ تو نہیں ہے, ذرا سا نیا. اردو میں یا انڈیا اور پاکستان میں ایک آرگومنٹ ہوتا ہے کہ پہلے انڈا کے پہلے مرغی, پہلے مرغی پیدا ہوئی ہے یا پہلے انڈا بنا. تو خیر اس کا تو کوئی ریزلٹ نہیں نکلا. یہاں پہ ایک بات میں کہتا ہوں کہ آل دو اہم رشتہ ہمارے نزدیک خون کا ہی رشتہ ہے, پیرنٹس کے حقوق بہت زیادہ, لیکن یاد رکھیے گا کہ پہلا ریلیشن جو اللہ نے کریٹ کیا وہ خون کا رشتہ نہیں ہے, وہ شادی کا رشتہ. ایسا نہیں ہے کہ اللہ نے پہلا باپ بنایا ہے اور پھر اس کی اولاد سامنے آئی, یا پہلے ماں بنائی ہو جیسے مریم کو ماں بنائے اور اس سے اولاد ہوئی. نہیں, پہلا جو اللہ نے رشتہ کریٹ کیا ہے, آدم اکیلے تھے, ان کا پہلا رشتہ باپ نہیں تھا, پہلا رشتہ ماں نہیں تھی, پہلا رشتہ بھائی نہیں تھا, پہلا رشتہ اولاد نہیں تھی. پہلا رشتہ جو اللہ نے بنایا وہ بیوی تھی. پہلا رشتہ جو اللہ نے بنایا وہ بیوی کا رشتہ ہے, باقی سارے رشتے باپ اور ماں, بھائی اور اولاد, وہ بیوی کے رشتے کی وجہ سے سامنے آئے. یہ موسٹ امپورٹنٹ ریلیشن. خدا نے کہا کہ دیکھو نسب, خون کا رشتہ تمہیں یاد رہتا, یہ بھی بہت اہم رشتہ. تو ایک تو یہ سارے انسانوں کے لیے ہو الذی خلق من الماء بشر, اور پھر روایتوں میں کہ یہ حدیث کا ایک انٹرپریٹیشن ہے کہ خاص انسان اس دنیا میں ایسا جس کے لیے یہ کہا جاتا ہے کہ اس کا رشتہ آسمان پہ طے ہوا, اس کے خون کا رشتہ بھی اللہ نے بنایا اپنے گھر کعبے میں اس کی ولادت کروا کے, اور اس کی شادی کا رشتہ بھی اللہ نے بنایا کہ رسول خدا کو آرڈر دیا کہ ہر رشتہ جو ہے والدین کرتے ہیں لیکن علی کا رشتہ میں کروں گا. چنانچہ علی کائنات کی وہ پہلی شخصیت ہے جن کا نکاح دنیا میں بعد میں پڑھا گیا, پہلے آسمان پر پروردگار خود یہ نکاح پڑھ رہا, اور علی کی شادی کے سارے انتظامات اللہ نے خود کیے. سلیکشن آف وائف اللہ کی جانب سے رسول کو آرڈر مل رہا. رسول کے پاس رشتے بہت آئے تھے, ایسا نہیں تھا کہ نعوذ باللہ شہزادی یا کونین, فاطمہ بیٹھی بیٹھی ایج گزر رہی ہو, کوئی رشتہ نہیں آ رہا. بڑے بڑے لوگوں کے رشتے آئے تھے, بڑے مشہور مشہور لوگوں کے رشتے آئے تھے. کس کی تمنا نہ تھی؟ یہ دو ایسی تمنائیں تاریخ میں گزری ہیں, ایک عالم کی تمنا اور ایک اس سے پہلے فاطمہ سے شادی کی تمنا. ہر ایک نے کی, لیکن پیغمبر کا جواب دونوں میں یہ تھا, اس کا فیصلہ میرے ہاتھ میں نہیں ہے, عالم بھی میرا نہیں ہے, اللہ کا عالم ہے, جسے اللہ چاہے گا اسی کو میں دوں گا. اور زہرا کے لیے بھی کہا کہ بیٹی بے شک میری ہے, مگر اس کے رشتے کا اختیار مکمل اللہ کے ہاتھ میں ہے, وہاں سے جو نام آئے گا شادی اسی سے کی جائے گی. چنانچہ علی کے لیے سارے انتظامات اللہ کر رہا, بیوی کا انتخاب اللہ نے کیا, نکاح خود اللہ نے پڑھا, مہر کا انتظام اللہ نے کیا. چونکہ علی اور فاطمہ کی شادی کا الگ سے بھی ایک جشن ہوتا ہے ذیلحج میں, یہ ساری تفصیل علماء وہاں بتاتے ہیں. میں تو صرف اس شادی کے نتیجے میں جو اولادیں پیدا ہوئی ہیں جن کا جشن چل رہا ہے پورے ہفتے, اس لیے یہ دو جملے کہہ رہا ہوں. مہر 500 درہم جو فاطمہ کا مہر ہے, وہ ظاہری مہر ہے. تاریخ میں پڑھیے کہ خود آسمان پر جب نکاح ہوا تو اللہ نے کیا مہر رکھا تھا, وہاں 500 درہم مہر نہیں رکھے گئے تھے. اس مہر کے اندر یہ ساری دنیا تھی, اس کے سارے دریا تھے, خمس بھی مہر میں تھا جو بعض صاحبان ایمان بھی نہیں دیتے, اور سب سے بڑھ کر یہ کہ جنت بھی فاطمہ کے مہر میں رکھی گئی تھی اور جہنم بھی مہر میں رکھی گئی تھی. جہنم کس لیے؟ کہا کہ جنت फातिमा के दोस्तों के लिए और जहन्नम फातिमा के दुश्मनों के लिए। ये सारा मेहर फातिमा भी अल्लाह ने इंतजाम किया, मेहर का इंतजाम लड़का करता है ना, ये सारा मेहर अल्लाह ने इंतजाम किया है। वलीमा, वलीमा लड़के की जानिब से होता है, लड़की वालों की जानिब से नहीं होता। बज़ाहिर दुनिया अली का वलीमे का इंतजाम बज़ाहिर अली ने किया, भाई रसूल खुदा ने शादी के मौके पर ही कहा क्या अली दुल्हन रुख्सत हो रही, रुख्सती निकाह के साथ तो नहीं हुई, कुछ दिनों के बाद हुई, अब अगले दिन वलीमा करना। हर शख्स की यह जिम्मेदारी है कि पांच मौकों पर वलीमा करे, जिनमें पहला शादी दूसरा हज, वलीमे का इंतजाम करो। मौला के पास दुनियावी एतबार से जो रिसोर्सेस थे, वरना जो अबू जर का आका उसके लिए जर कभी मसला नहीं होता, लेकिन जाहिरी एतबार से जो अली के घर में फाके, सिर्फ 40 आदमियों के खाने का इंतजाम कर सके अली, और सोचा कि शहर मदीना की पॉपुलेशन है 4000, किसे बुलाऊं किसे ना बुलाऊं। अभी तो हर आदमी जो है वो अली का दोस्त बना हुआ है, रसूल के सामने तो लोग कंप्लेन करेंगे, जिसे नहीं बुलाऊंगा कंप्लेन करेंगे। जहां पे मेहमान लिमिटेड होते हैं और जो स्पॉन्सर होता है उसका फैमिली या फ्रेंड सर्किल बहुत बड़ा होता है, प्रॉब्लम कौन से 40। अली ने आखिर एक तरीका सोचा कि शहर के बाहर एक टीले पे जाके खड़े हो गए। अच्छा, अब शहर कोई आज का शिकागो कोई थोड़ी है, मदीना कितना बड़ा था, आप में से जो लोग मदीने की जियारत कर चुके हैं, जो इस वक्त की मस्जिद है ना, ये टोटल होल मदीना इसके अंदर, इसके बाहर आप जाते हैं तो मदीने के बाहर चले गए, जहां पे आप जूतियां उतार के मस्जिद में एंटर होते हैं, जहां जूतियां उतार रहे हैं ना, ये आउटसाइड मदीना। चुनाचे इतना सा मदीना था उस जमाने, जो लोग नहीं गए, अल्लाह हर मोमिन और मोमिना को हज बैतुल्ला, जियारत चारदा मासूमीन, खुसूसन मदीने और करबला की जियारतों से जल्द अज जल्द मुशर्रफ करे। तो अब इतना सा तो मदीना था, अली बाहर गए और बाहर जाके ऐलान किया, मदीने वालों मेरा वलीमा है, शिरकत के लिए आ जाओ। अब ये आवाज थी अली का, कितने लोग सुनेंगे, 10, 15, 20, 25, वो आ जाएंगे, बाकी नहीं आएंगे, हम कहेंगे हमने तो ऐलान कर दिया तुमने नहीं सुना। मगर अली का वलीमा हो और सिर्फ 15 आदमी आ जाए, ये सब बर्दाश्त कर सकते हैं, अल्लाह बर्दाश्त नहीं कर सकता। चुनाचे हवा को हुक्म दिया, अली की आवाज को इस तरह फैलाया कि मदीने के हर मर्द ने, हर औरत ने, हर बच्चे ने अपने घर के अंदर इस आवाज को सुना। अली ऐलान करके वापिस अपने हुजरे के दरवाजे पे पहुंचे, 4000 का मजमा खड़ा हुआ, पूरा मदीना आ गया। हमारे यहां 15 बुलाए गए, 20 बुलाए गए, डबल हो जाते। फिर अब ये घर वाले की ट्रिक होती है, पानी डाल डाल के किस तरह से सालन को या न्याज को इस तरह बढ़ाए कि 20 आदमियों का खाना 30 आदमी खा ले आराम से, ये ट्रिक होती है। लेकिन वो भी कितनी चलेगी, 20 से आप 40 को खिलाएंगे, 40 से आप 60 को खिलाएंगे, ऐसा तो नहीं है ना कि 20 का खाना आप 2000 को खिला दे। अब अली आए तो 4000 का मजमा दरवाजे पर खड़ा है, खाना खाली 40 का। अब मौला के लिए तो ये अल्फाज सही नहीं, हम अपनी और आपकी बात करें कि हम और आप होते हम तो घबरा जाते, पेशानी पे पसीना आ जाता, हम तो मुश्किल में पड़ जाते। अली के लिए तो लफ्ज ही गलत है, जो खुद मुश्किल कुशा हो कैसे किसी मुश्किल में पड़ेगा। लेकिन एक बार मेरा दिल चाहता है मैं कहूं कि या अमीरुल मोमिनीन, कोई घबराहट और परेशानी का मसला नहीं है, आपने जो आवाज जबान से अदा किए थे जुमले वो 40 ने सुने होंगे, आपकी जिम्मेदारी फकत उन्हीं के लिए जिनको आपने बुलाया, और जिनको आपने नहीं बुलाया अल्लाह ने बुलाया है, उनकी जिम्मेदारी अल्लाह पर है। यही वजह है कि 40 का खाना 4000 ने खाया, पेट भर के खाया, आराम से खाया, दो दो मर्तबा खाया, सबका पेट भर गया, फिर भी 40 का खाना अपनी जगह मौजूद। तो अब इसने भी बता दिया कि अली के वलीमे का इंतजाम भी अल्लाह ने किया है, अली ने तो खाली 40 के लिए खाना तैयार किया। तो अब देखिए अली की शादी के निकाह, दुल्हन का इंतखाब अल्लाह करे, निकाह खुद अल्लाह पढ़े, गवाह अल्लाह जमा करे, जिब्राइल और इसराफील और मीकाइल गवाह बने थे, महर का इंतजाम अल्लाह करे, वलीमे का अहतमाम अल्लाह करे। अरे ये अली की तरफ से सारे इंतजाम अल्लाह कर रहा, फातिमा की जानिब से इंतजाम नहीं कर रहा, क्योंकि दस्तूर दुनिया ये फातिमा का बाप रसूल खुदा मौजूद है, बाप अपनी बेटी का इंतजाम करे। अली का बाप अबू तालिब दुनिया से जा चुका है, अबू तालिब के हर अमल को अल्लाह अपना अमल करार दे चुका है, तो एक मर्तबा का अबू तालिब तुमने सारी जिंदगी मेरे दीन और मेरे मोहम्मद को बचाया, अब तुम्हारा बेटा अली होगा, तुम्हारी जगह सारे इंतजाम मैं खुद करूंगा। अली तो अली का बाप अबू तालिब नहीं है, तो अल्लाह अबू तालिब की नियाबत कर रहा है, सारे इंतजाम अल्लाह ने किए। तो देखे ये कायनात का वो अजीम निकाह बना जो दो मरतबा पढ़ा गया, एक अर्शे इलाही पे पढ़ा गया, एक मस्जिद नबवी के जन्नत के टुकड़े में पढ़ा गया। ये लफ्ज याद रखिएगा कि मस्जिद में एक फजीलत की इतनी बड़ी जगह कि ड्यूरिंग हज वहां पर क्यों लगती है कि किसको नमाज का चांस मिले सिर्फ दो रकत नमाज, क्यों? और अब इतना क्राउड है कि क्यों भी नहीं होती है, थोड़े देर के बाद उसको पार्टीशन से बंद कर देते हैं, जो आ गए सिर्फ वही नमाज पढ़ेंगे, उसको कहते हैं जन्नत का बाग, पैराडाइज ऑफ जन्ना, और जन्नत का टुकड़ा। तो एक निकाह वहां हुआ, एक निकाह यहां हुआ। वहां निकाह पढ़ाने वाला अल्लाह, यहां निकाह पढ़ाने वाला हबीब खुदा रसूल खुदा। वहां पे गवाह जिब्राइल और मीकाईल बन रहे, यहां पे गवाह सलमान और अबू जर जैसे सहाबी बन रहे हैं। ये दो निकाह हुए, दो दफा हुए। इस एतबार से कायनात का ये वो अहम तरीन निकाह बना कि वो जो कुरान की आयत है, हुवल लजी खलका मिनल माए बशरम फजअलहु नसबम वसहर, हमने इंसान को खल्क किया, क्रिएट किया, उसका खून का रिश्ता बनाया, उसका शादी का रिश्ता बनाया। एक सारे इंसानों के लिए जर्नल मैसेज है जिसका इन शॉर्ट समरी ये कि मर्द के लिए औरत, औरत के लिए मर्द को पैदा की। और खास ये आयत मौला के लिए आई है जो उसके असली माने कि अली के लिए खून के रिश्ते भी अल्लाह ने बनाए हैं, अली के लिए शादी का भी पूरा इंतजाम अल्लाह ने किया। जब ऐसी शादी होती, अब ये लफ्ज ऐसी को याद रखिएगा, अब यहां तक तो मैं पहुंच गया कि माह शाबान कोई जरूरत नहीं है शादी को अवॉइड करने की, लेकिन जब ऐसी शादी होती है जैसी अली और फातिमा की, जिसको शॉर्ट में कह दूं कि जब स्पाउस का सिलेक्शन किया गया तो यह देख के किया गया कि शौहर का मिजाज बीवी से मिलता हो, बीवी का मिजाज शौहर से मिलता हो। मेरे एक रूहानी उस्ताद होते थे मरहूम मौलाना अजहर हसन सैद, उनका एक जुमला था बहुत ही पॉपुलर, खाली वही पढ़ा करते थे। अब तो खैर यह जुमला इतनी दफा आपने सुन लिया, मगर एक मिनट का जुमला है तो दोहरा दो। जब ऐसी शादी होती जिसमें सेलेक्शन ऑफ स्पाउस इस तरह से किया जाता, पेरेंट्स और पेरेंट्स जैसे, अबू तालिब की जगह तो अल्लाह आया ना, जब सेलेक्शन की तो ये ख्याल किया कि बेहतरीन मैच होना चाहिए। जब ऐसी शादी होती तो जिंदगी बेहतर गुजरती है, क्योंकि इस्लाम में ये हुक्म है कि लड़का जो है ना वो लड़की से दुनियावी एतबार से इंफीरियर ना हो। लड़की के दिमाग में अगर एरोगेंस आ गए, लड़की के दिमाग में अगर ये प्राउडनेस आ गई, लड़की के दिमाग में अगर ये ख्याल आ गया कि मैं बुलंद हूं, मेरा शौहर पस्त है, शादीशुदा जिंदगी नहीं चलेगी। अब बहुत पैसे वाली है, लड़का बिल्कुल गरीब, बहुत अच्छे खानदान के लड़का किसी बहुत ही, अब ये वेस्ट के कल्चर में तो जुमले अच्छे नहीं है, लेकिन इंडिया और पाकिस्तान के माहौल में कि बनिया है या सब्जी फरोश है या रक्शा ड्राइवर है मसलन। भाई आप में से कितने लोग कराची के अंदर टैक्सी चलाने को तैयार हो, कितने लोग यहां बड़े फख्र से चला रहे हो? यह अगरचे इस्लाम के ज्यादा करीब है, लेकिन मैं माहौल की बात कर रहा हूं कि लड़की के जहन में ख्याल आ गया कैसे जिंदगी गुजारा हो। बल्कि और तो और, मैं तो तकरीबन 35 साल से वेस्ट में आ रहा हूं ना, जो आप में से आधे मजमे की तो पैदाइश भी नहीं हुई होगी, इतनी सी खाली बात कि लड़की की वजह से लड़के को यहां का राइट ग्रीन कार्ड और पासपोर्ट मिला, ये सारी जिंदगी जो टोंटिंग और ताना उस लड़के के साथ चलता, कितने घर हमने टूटते देखे, कितने खानदान हमने स्पॉइल होते देखे। ये क्या बात हो गई कि अगर ये लड़की को ये ख्याल आ जाए कि मेरा स्टेटस लड़के से हाई, तो बहुत सारे प्रॉब्लम क्रिएट होते हैं। बहुत ही शरीफ, बहुत ही नेक, बहुत ही दीनदार बच्चियां भी होती हैं, लेकिन मैं इन जनरल बात कर रहा हूं। तो मेरे उस्ताद कहा करते थे कि ये है तो हमारे और आपके घरों का उसूल, लेकिन बहरहाल अहले बैत रोल मॉडल है, तो अल्लाह ने इसको वहां भी रखा कि अगर बेटी ऐसी हो कि کہ کبھی فخر کے عالم میں فاطمہ کہہ دیں ارے مجھ سے کیا بات کرتے ہو، میں تو حبیب خدا رسول خدا کے گھر میں پیدا ہوئی، تو بیٹا ایسا ہو جو کہے کہ مجھ سے نہ کہنا میں تو وہ ہوں جو اللہ کے گھر میں پیدا ہوا. تو بیٹی اگر حبیب خدا سردار کائنات کے گھر میں پیدا ہو تو بیٹا وہ جو خالق کائنات کے گھر میں جس نے آنکھ کھولی ہو. تو اب یہ جب ایسی شادی ہو تو اس کا نتیجہ کیا ہوتا؟ نتیجے کا لفظ تو صحیح نہیں، اس کے جو ریزلٹ ہے وہ قرآن کریم کے سورہ رحمان کی اس آیت میں ہے جس کو آج میں نے آخر میں تلاوت کیا. مرج البحرین یلتقیان، دیکھو دو دریا ہیں نور کے، عصمت کے اور طہارت کے جو ہم نے جاری کیے. یلتقیان پھر انہیں ملا دیا. ابھی تک کی گفتگو یہی تھی کہ نور کے یہ دریا، طہارت کے یہ دریا، عصمت کے یہ دریا کیسے ملے. قرآن نے کہا جب یہ ملیں گے تو یخرج من ہم اللؤلؤ والمرجان، جب اس انداز کا میچ ہوگا تو تمہارے سامنے کبھی حسن مشتبہ کی شکل میں موتی آئے گا، کبھی حسین کی شکل میں مرجان آئے گا. جب بہترین میچ ہوگا تو حسن اور حسین جیسی اولاد سامنے آئے گی. مزید اس کی تشریح تو میں بعد میں کروں گا، جو میری تھرڈ اسپیچ آقا حسین کی ولادت کے لیے. لیکن اتنی سی بات کہ قرآن نے پہلے حسن کا ذکر کیا. عجب، حسن و حسین تو خیر ہیں ہی معصوم، آیت اطہیر والی، لیکن اس کا نتیجہ یہ نکلا کہ خالی یہ نہیں، ان کے گھر میں جو پیدا ہو رہا، حسن کے حوالے سے ذہن میں نام قاسم کا آتا. دیکھیں قاسم اسی شادی کا نتیجہ ہے نا، علی اور فاطمہ کی شادی ہوئی تو حسن پیدا ہوئی، اور حسن اس دنیا میں آئے تو قاسم پیدا ہوئے. آج کی یہ تاریخ کربلا کے اس شہید کے حوالے سے ہے جو ہمارے ہاں دولہا کا لقب بھی پاتا، قاسم ابن حسن. یہاں پہ ایک مختصر سی بات یہ عرض کر دوں کہ بہت سے گھرانوں میں یہ رواج ہوتا کہ جب کسی کے ہاں بیٹا پیدا ہوا تو اس نے اس کا نام رکھا اپنے باپ کے نام پر، بچے کا نام دادا کے نام پہ رکھا تاکہ باپ کی یاد رہے، بیٹی کا نام رکھا اپنی ماں کے نام پر. اور کہیں کہیں یہ بھی ہوتا کہ اگر کسی کا پہلا بیٹا مر گیا تھا تو بعد میں جب دوسرا بیٹا پیدا ہوا تو وہ جو بیٹا یاد آتا ہے، پہلا بیٹا مرا ہو جو مر چکا، تو دوسرے بیٹے کا نام اس پہ رکھا جاتا. امام حسن کے یہاں قاسم نام کے دو بیٹے تھے، اور یہ والے قاسم جن کی ولادت کا جشن ہم منا رہے ہیں، ان کی ولادت سے 8 سال پہلے آقا حسن کا دوسرا بیٹا قاسم شہید ہو چکا تھا. بھئی آقا حسن کے یہاں سب سے پہلا بیٹا جو پیدا ہوا اس کا نام بھی حسن تھا. مولا نے اپنے پوتے کا نام اپنے نام پہ رکھا. مولا آپ کے تو بیٹے کا نام بھی حسن ہے. کہا وہ نام میں نے رکھا ہی نہیں تھا. بھئی اپنے بیٹے کا نام تو میں نے رکھا ہی نہیں تھا، حسن کا نام تو حسن علی نے نہیں رکھا، فاطمہ نے نہیں رکھا، وہ تو رسول خدا نے رکھا، اور یہ کہہ کر رکھا کہ اللہ نے مجھے حکم دیا ہے کہ علی کے اس بیٹے کا نام حسن رکھوں. ابو طالب نہیں ہے نا، تو سارے کام جو دادا کرتا ہے نا وہ اللہ کی طرف سے انجام پا رہا. کہا وہ نام تو میں نے رکھا ہی نہیں، اب جو میرے ہاں بیٹا پیدا ہوا. اردو کا ایک محاورہ ہے کہ اصل سے سود پیارا ہوتا، گجراتی میں بھی کچھ ایسے ہی ہے کہ بیاج جو ہے نا وہ زیادہ اچھا لگتا. بیٹے سے زیادہ پوتے سے محبت. علی زندہ تھا، علی نے کہا کہ اس کا نام تو میں رکھوں گا، یہ حسن. چنانچہ دو حسن، باپ بھی حسن بیٹا بھی حسن، تو دوسرے حسن کا نام ہو گیا حسن مسنہ، حسن جونیئر. اور یہ حسن مسنہ تاریخ میں بہت اہم شخصیت. جب آقا حسین نے اپنی بیٹی فاطمہ کبرا کی شادی کرنا چاہی تو وہی پرابلم ہوا جو خود شہزادی فاطمہ زہرا کی شادی میں تھا کہ میش کہاں ملے. فاطمہ کبرا ہر اعتبار سے اپنی دادی کی تصویر و شکل تھی. تو یہی کہا حسین کہ میری ایسی فضیلت والی بیٹی ہے، اے میرے بھتیجے حسن مسنہ، کے اس وقت دنیا میری بیٹی کے لیے تم سے بہتر میچ کوئی نہیں ہے. اس کے بعد آقا حسن کے دوسرا بیٹا پیدا ہوا قاسم، اور یہ بھی اپنے دادا علی کی زندگی میں کم از کم اتنا بڑا ہو گیا کہ تلوار چلا سکتا تھا. جنگ نہروان کے شہیدوں میں، امام حسن کا بیٹا بھی ہے جو قاسم، مولا علی کا پوتا. آج کل لوگ کربلا بہت جا رہے ہیں، تو کربلا میں جہاں مسیب طفلان مسلم کے روزے، اس سے تقریباً ایک میل دور رائٹ سائیڈ کے اوپر جناب قاسم ابن امام حسن کا روزہ. وہ چونکہ علاقہ جو ہے بڑا سینسیٹیو ہے، دشمنان اہل بیت بہت زیادہ، مسیب جانا بھی بعض اوقات مشکل ہوتا ہے، تو آج کل ریکمینڈ نہیں کیا جاتا، لیکن ہمیشہ تو یہ حالات نہیں رہیں گے نا، بڑے اچھے حالات بھی ہونے والے ہیں انشاءاللہ. آج بھی کراچی میں ایک شہادت ہوئی، کل بھی کراچی میں ایک ڈاکٹر محمد علی وہ شہید کیے گئے. تین دن پہلے جب میں آسٹریلیا سے نکل رہا تھا، میرے شاگرد اور میرے بہت ہی عزیز دوست مولانا غلام محمد امینی صاحب مسجد نور ایمان کے پیش نماز شہید کیے گئے. تو یہ ایک سلسلے، تو خالی میں کراچی کی ابھی بات کر رہا ہوں، پورا پاکستان اس وقت ایک مقتل بنا ہوا. اس سال میں ہر سال اپریل میں زیارتوں کو جاتا ہوں، جب ہم لوگ گئے تھے تو پاکستانی قافلے کے کسی مومن مرتے وقت حضرت آیت اللہ سیستانی سے پوچھا تھا کہ کب تک یہ سلسلہ چلے گا. پہلی بات تو انہوں نے کہی جو ہمیشہ کہتے ہیں، کہ میں روزانہ فجر کی نماز کے بعد خصوصی دعا کرتا ہوں. پھر کہا کہ 2013 سے حالات میں تبدیلی آئی، کیونکہ پورا بیان کرنے کی مجھے آغائے محترم کی طرف سے اجازت نہیں ہے، تو خالی ایک جملہ. تو یہ جو ایک دو باتیں میں نے ایسی کہہ دی جو ابھی کچھ علاقے سینسیٹیو ہیں، آپ نہیں جا سکتے، اور ابھی جتنی میری اسپیچز ہو رہی اس کے اندر جن شخصیتوں کا بیان ہے ان کے روزے یا عراق میں ہیں یا مدینے میں چوتھے امام کا روزہ جس کے قریب بھی آپ کو نہیں جانے دیتے ہیں بقی، اور اب تو دیکھتے ہی دیکھتے سیریا زینب کبریٰ. تو یہ باتیں میں اس لیے کہہ دیتا ہوں کہ یہ حالات ہمیشہ نہیں رہیں گے. بڑی شان کے ساتھ آپ جائیں گے تو یاد رکھیے گا کہ امام حسن کا پہلا بیٹا قاسم میرے مولا نے جنگ جمل، جنگ صفین، جنگ نہروان میں حصہ لی. جنگ نہروان میں اپنے دادا کے لشکر میں شامل تھا اور جنگ کرتا ہوا شہید ہوا، تو اس کو یہاں مسیب میں دفن کیا گیا. تو طفلان مسلم کے بالکل پیچھے ان قاسم کا روضہ ہے جو امام زادے. اور پھر جب بعد میں حسن مشتبہ کے یہاں ایک ایسا بیٹا پیدا ہوا جو حسن مشتبہ کی تمنا اور مراد، دیکھیں حضرت عباس کا نام ہے، لقب ہے باب المراد. اس کے دو ریزن ہیں، دو دن کے بعد اسپیچ ہونے والی ہے تو ریزن تو اس میں آئیں گے، مگر ایک ریزن یہ بھی ہے کہ وہ مراد علی تھے. مراد یعنی تمنا، عباس تمنا علی تھے. یہ والا جو بیٹا پیدا ہوا حسن مشتبہ کے یہاں، جو 11 مہینے کا یا 12 مہینے کا تھا جب اس کا بابا زہر سے شہید کیا گیا، یہ تمنا حسن تھا. اور تمنا حسن کن معنوں میں تھا؟ کہ باپ کے ساتھ جو جہاد میں نے کیا نہروان میں، اور ایک بیٹا قربان کی، کربلا کے جہاد میں میں اپنے حسین کے ساتھ نہیں ہوں گا فزیکلی، مگر میرا بیٹا وہاں بھی قربان ہونا چاہیے. اپنی یہ تمنا اس تعویذ میں بھی لکھی. یہ تعویذ لکھنے کے بعد یہ کہہ کر ام فروہ کے حوالے کیا کہ جب میرا قاسم اتنا بڑا ہو جائے کہ یہ تعویذ اس کے بازو پہ آ سکے، تو یہ اس کو اس طرح اس کے بازو پہ پہنانا کہ وہ کبھی اپنے بازو سے اس کو نہ اتارے، اور جب کسی بڑی پریشانی میں مبتلا ہو تو اس وقت کی تعویذ کھول کے دیکھنا. تو ہر ایک کو معلوم ہے کہ تعویذ میں کیا تھا، حسن کی تمنا تھی کہ بیٹا قاسم میں کربلا میں نہیں ہوں گا، تجھے میری جگہ میری نیابت کرتے ہوں میرے بھائی حسین کا ساتھ دینا جب یہ بیٹا پیدا ہوا. تو حسن کو اپنا وہ بیٹا بھی یاد جو بابا علی کے ساتھ جہاد کرتا ہوا مارا گیا، اس کا نام قاسم تھا. تو میرا یہ بیٹا جو میرے حسین کے ساتھ جہاد کرتا ہوا مارا جائے گا، اس کا نام بھی قاسم اسی حوالے سے رکھا گیا. ام فروہ کو اللہ نے ایک ہی اولاد دی، اور وہ صرف 12 یا 13 مہینے کی تھی جب ام فروہ نے اپنی آنکھ سے اپنے شوہر کو دنیا سے رخصت ہوتے دیکھا. لیکن بار بار آخری وقت میں بھی حسن کی انگلیوں کا اشارہ ہوتا تھا، فروہ قاسم کا خیال کرنا، تعویذ اس سے جدا نہ ہونے دینا. مگر یہ تو اس وقت کی بات ہے جب حسن دنیا سے جا رہے ہیں، اور فروہ اپنی گود میں قاسم کو لے کے آئی. جب قاسم پیدا ہوئے شعبان کے مہینے کی یہی تاریخ 6 یا 7، اس وقت شہر مدینہ کے اندر 48 ہجری یا 49 ہجری، یہ بھی ایک اختلاف، اہل بیت کے گھرانے میں اتنا بڑا سیلیبریشن بنایا گیا. اور اللہ کا وہ وعدہ کہ یہ خاندان عصمت و طہارت ہے، اس پہ جب شادی ہوتی ہے تو یخرج منہما اللؤلؤ والمرجان، موتی اور مرجان ہی اس کے نتیجے میں سامنے آتے ہیں. آج حسن کا ایسا وارث ہمارے سامنے آیا، اور یقیناً حسن مشتبہ نے تو یہ اسلام پہ قبول کر قربان کر دی. مگر یاد رکھیے کہ فاطمہ نے حسن کی ولادت پہ جتنی خوشی منائی، دنیا میں نہیں تھی، مگر یہ اہل بیت اطہار ہیں، دنیا سے پردہ کرنے کے بعد بھی دنیا میں رہتے ہیں. اگلا جملہ آپ ایام اعظم زاکرین سے سنتے ہیں، اور فاطمہ نے جتنا غم قاسم کی شہادت پہ کیا وہ خود یہ بتانے کے لیے کافی ہے کہ یہ کوئی معمولی شہزادہ نہیں. خداوندہ تجھے آج اہل بیت اطہار کے گھرانے کی اس خوشی کا واسطہ. آج میرا مولا خوش، اسے ویسا پوتا ملا جیسا علی چاہتے ہیں. آج میری شہزادی خوش ہے، واقعاً حسن کو ایسی اولاد ملی جیسی فاطمہ چاہتی ہیں. آج حسن مشتبہ خوش ہیں، یہ دعا کا جملہ آگے کی تقاریر کا بنیاد بنے گا. آج حسن مشتبہ خوش ہے کہ کربلا کے میدان میں میرا ریپریزنٹیشن ہو جائے گا، میرا قاسم دنیا میں آیا. اور جو ساری زندگی غم میں رہی اس کی یہ خوشی کی تاریخ ہے ام فروہ. خدا بندہ تجھے اس ام فروہ کی بھی خوشی کا واسطہ. دنیا بھر میں جہاں جہاں جو مومنین اور مومنات ہیں، خصوصاً شکاگو کے اس معصوم سینٹر میں جو لوگ آ چکے ہیں، جو خواتین، انہیں دنیا اور آخرت کی ساری خوشیاں نصیب فرما. قاسم کی اس قربانی کا واسطہ صاحبان ایمان کی اولادوں کو ہر آفت، ہر مصیبت، ہر پریشانی سے محفوظ فرما. لیکن خدا بندہ ام فروہ اور حسن مشتبہ کی طرح ہم میں سے بھی ہر باپ اور ماں کو اگر اسلام کو ضرورت پڑے، آل محمد کو ضرورت پڑے، تو اپنی اولاد قربان کر دینے کا جذبہ عطا فرما. دنیا میں جہاں جہاں مظلوم شیعان حیدر کرار ہیں، خصوصاً پاکستان، اور پاکستان میں بھی کراچی، کوئٹہ، گلگت بلتستان، پارا چنار، ڈی آئی خان، خاص طور پر عراق کے مظلوم صاحبان ایمان، خدا بندہ یہ سیریا، بحرین اور سعودی عرب، ان تمام صاحبان ایمان کی مدد فرما، اور ان پہ ظلم کرنے والوں کو نیست و نابود فرما. خدا بندہ آج کی اس جشن کی خوشی کا واسطہ صاحبان ایمان کو رزق، صحت، اولاد، دشمنوں کے شر، ہر حوالے سے محفوظ فرما. ہمارے بیماروں کو شفا کاملہ عطا فرما. اور خدا وندہ انقلاب اسلامیہ ایران کی حفاظت فرما. ہمارے علماء اور مراجع، خصوصاً آیت اللہ العظمیٰ غیث سیستانی اور رہبر مسلمین حضرت آیت اللہ خامنائی کا سایہ ہمارے سروں پہ قائم و دائم فرما، اور ان تمام مظالم کے انتقام کے لیے، اور ہمیشہ ہمیشہ کے اچھے زمانے کے لیے اپنی آخری حجت وارث معصومین امام زمانہ کے ظہور میں تاجیل فرما. ربنا تقبل منا انک انت السمیع العلیم. ورکنگ ڈے کی مجلس 45 منٹ ہوگی، میں موضوع کا حق ادا نہیں کر پاؤں گا، لیکن آج طرح تمہید تھی، کل سے اصل عنوان پہ آنے والا ہوں. اس جشن ولادت کی مناسبت سے زیارت سے پہلے باواز بلند درود بھیجے محمد والے محمد.